ಮಾತೃದೇವ ಭವ ಪಿತೃದೇವ ಭವ ಯೋ ಸಂಸ್ಕೃತಿರ ಪರಂಪರಾ ಬನಾಉ ಇನ್ಕೋ ಜೀವನ ಹಮೇ ಹಸಿ ಖುಷಿ ಭರಾ ಭರಾ.
ನಮಸ್ಕಾರ, ಜ್ಯೇಷ್ಠ ನಾಗರಿಕ ಕಾರ್ಯಕ್ರಮಮಾ ಹಾರ್ದಿಕ ಸ್ವಾಗತ ಛ. तपाईले यो कार्यक्रमलाई सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनु भएको छ. यसका साथै यस कार्यक्रमलाई तपाईँले रेडियो नेपाल .gov.np, रेडियो नेपालको मोबाइल एप र रेडियो नेपाल .online.com पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ. कार्यक्रममा हामी ज्येष्ठ नागरिकका हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानुनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न संघ संस्थाहरूले सुरु गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौं. यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवनानुभव र अन्तर्राष्ट्रिय प्रसंग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्. आज हामी कुराकानी लिएर आएका छौं, कार्यक्रम सुन्दै गर्नुहोला. आउनुस कार्यक्रम सुरु गरौं.
जीवनको उत्तरार्धमा पुगेर पाको उमेर भएपछि ज्येष्ठ नागरिकलाई उपचार गर्न त्यति सहज हुँदैन. जुन समस्याका कारण उपचार गर्न उहाँहरू अस्पताल आउनुहुन्छ, उपचार गर्नुपर्ने त्यही समस्या नहुन सक्छ. अन्य कुनै कारणले त्यो समस्या देखिएको हुन सक्छ. अर्थात् सर्वाङ्गीण उपचार पद्धति अपनाउनु पर्दछ, तब मात्र उहाँहरूको उपचार सम्भव हुन सक्छ. विगत लामो समयदेखि ज्येष्ठ नागरिकको उपचारमा संलग्न ज्येष्ठ नागरिक विशेषज्ञ नर्स रति पकवाङ सुवालसँग कुराकानी गरेका छौँ. सुनाउँदैछौँ सोही कुराकानी.
यहाँलाई यस कार्यक्रममा स्वागत छ.
धन्यवाद राजन सर. म रति पकवान, ज्येष्ठ नागरिक विशेषज्ञ नर्सको रूपमा आजको दिनमा वीर अस्पताल नर्सिङ क्याम्पसमा नर्सिङ शिक्षिकाको रूपमा अध्ययन अध्यापन क्षेत्रमा छु. र योभन्दा अगाडि करिब 22 वर्ष मैले वीर अस्पतालमा सेवा गरेँ. र त्यो सेवा गर्ने मौका मैले एज अ स्टाफ नर्स, मैले वीर अस्पताल नर्सिङ क्याम्पसकै म विद्यार्थी थिएँ र स्टाफ नर्स पढिसकेपछि मैले वीर अस्पतालमा जागिर खाएँ. र त्यो जागिर खाइसकेपछि वीर अस्पताल चाहिँ मेरो मलाई आफ्नै घर र वीर अस्पतालमा आउनुहुने सम्पूर्ण बिरामीहरू मेरो आफ्नै परिवार जस्तो लाग्छ मलाई. मेरो यात्रा आजभन्दा 23 वर्ष अगाडि नर्सिङ क्षेत्रमा म लागेँ. मेरो यात्रा वीर अस्पतालबाट नै मैले नर्सिङको यात्रा सुरु गरेँ. वीर अस्पतालमा आउने बिरामीहरूलाई सेवा गरेँ र त्यहीबाट नै मैले नर्सिङ पेसा कसरी गर्ने अनि थ्योरिटिकल आस्पेक्ट्सहरू, प्र्याक्टिकल आस्पेक्ट्सहरू मैले अध्ययन गर्ने मौका पाएँ. र हाल 2017 मैले नेपाल सरकारको छात्रवृत्ति अन्तर्गत मित्र राष्ट्र चिनमा यो जेराटिक नर्सिङमा चाहिँ मैले मास्टर्स गर्ने मौका पाएँ. र त्यहाँबाट फर्किसकेपछि 2019 चाहिँ म फेरि वीर अस्पतालमै एज अ जेराटिक नर्स विभिन्न युनिटहरूमा काम गरेँ र विभिन्न डिपार्टमेन्टहरूमा पनि एज अ इन्चार्जको रूपमा, नर्सिङ इन्चार्जको रूपमा काम गर्दै अहिले चाहिँ नर्सिङ जनशक्ति, जसमा चाहिँ हामीले नर्सिङ जनशक्तिलाई पढाउने क्षेत्रमा चाहिँ हाल आबद्ध छु.
अब यहाँले मित्र राष्ट्र चिनबाट ज्येष्ठ नागरिक विशेषज्ञ नर्सको रूपमा यहाँले पढेर आउनुभयो, आफ्नो डिग्री प्राप्त गरेर आउनुभयो. अहिलेसम्म तपाईँ ज्येष्ठ नागरिकसँग घुलमिल भएर सेवा दिइरहनु भएको छ.
ज्येष्ठ नागरिकसँग त्योभन्दा अगाडि पनि म घुलमिल नै थिएँ, तर एज अ विशेषज्ञता नर्सिङमा यो ज्येष्ठ नागरिक सम्बन्धी विशेषज्ञता लिइसकेपछि चाहिँ मैले 2019 र त्योभन्दा अगाडिदेखि नै, जस्तै अब वीर अस्पतालको कुरा गर्नुहुन्छ भने नेपालकै सबैभन्दा जेठो अस्पताल जसको इतिहास छ, लगभग 60 वर्षभन्दा माथिका बिरामीहरू नै वीर अस्पतालमा धेरै जस्तो आउनुहुन्छ.
अब यहाँले ज्येष्ठ नागरिकका विभिन्न स्वास्थ्य समस्यामा काम गरिरहँदाखेरि ज्येष्ठ नागरिकसँग नजिकबाट यहाँ बसिरहनु भएको छ र उहाँहरूका समस्याहरूलाई नजिकबाट हेर्नु भएको छ, खास गरिकन स्वास्थ्य समस्याहरूलाई. समग्रमा ज्येष्ठ नागरिकहरूका स्वास्थ्यसँग सम्बन्धित समस्याहरू के कस्ता हुँदो रहेछन्?
हुन त हामीले नर्सिङ क्षेत्र र हामी धेरै जस्तो चाहिँ क्युरेटिभ हस्पिटल भनेको एक प्रकारको क्युरेटिभ सेक्टर, तर अब हामी मानिस भएर जन्मिसकेपछि अथवा ज्येष्ठ नारीको कुरा गर्नभन्दा अगाडि चाहिँ मानिसको स्वास्थ्य सम्बन्धी मात्र समस्या अथवा वान पार्ट मात्रै पनि कहिले पनि समस्या हुँदैन, एउटा होलिस्टिक एप्रोच भन्छ। र वृद्ध अवस्थामा यो उमेर सँगसँगै चाहिँ हामीले होलिस्टिक एप्रोचबाट सोच्नुपर्छ। स्वास्थ्य चाहिँ ठ्याक्कै टु द पोइन्ट देखिने भयो, तर त्यसका पछाडि चाहिँ नदेखिने पाटाहरू थुप्रै छन्। र क्युरेटिभ सेक्टरमा हस्पिटलमा आइसक्दा को एउटा वान अफ द पार्ट स्वास्थ्यलाई हामीले हेर्ने हो भने चाहिँ त्यो क्युरेटिभ आस्पेक्ट्स होइन, अब स्वास्थ्य उमेर सँगसँगै विभिन्न समस्याहरू हुन्छ, जस्तै शारीरिक समस्या हामीले देख्ने, आँखा धमिलो हुने, खुट्टाहरू दुख्ने, त्यस्तै गरेर श्वास प्रश्वासको समस्याहरू, मुटुको समस्याहरू, अरू उमेरको भन्दा उमेर बढ्दै जाँदाखेरि चाहिँ त्यो समस्या डेफिनेटली बढी छ, एउटा यो प्रकृतिको पार्ट हो। तर हामीले क्युरेटिभ आस्पेक्ट्सबाट मात्रै हेऱ्यौँ भने चाहिँ त्यो चाहिँ फुलफिल नभएको अवस्था, म एज अ फ्लोरमा बसेर होइन बसेर काम गर्दाखेरि मैले चाहिँ त्यो प्रत्यक्ष बुझेको छु। जस्तै हस्पिटलमा भनौँ, एउटा बुवा एउटा आमा खुट्टा दुखेर आउनुहुन्छ, कतिपय चाहिँ उहाँहरू एक्लै आउनुहुन्छ, एक्लै आउँदाखेरि आमा हजुरलाई कस्तो छ भनेर प्रश्न मात्र गर्दाखेरि पनि उहाँको खुट्टा दुखाइ भन्दा पनि आँखाबाट आँसु झर्ने अवस्था छ। ज्येष्ठ नारीको त्यो आँसु त्यतिकै आएको होइन कि, दुख्न त खुट्टा दुखेको हो तर पीडा चाहिँ मुटुमा छ कि, त्यो कुरालाई चाहिँ हामीले एड्रेस गर्नुपर्छ जस्तो लाग्छ।
बडा संवेदनशील कुरा गर्नुभयो यहाँले, दुखेको छ खुट्टा तर सुद्धा आँखाबाट आँसु आउँछ, यसको अर्थ हस्पिटलमा पुग्नुभन्दा अगाडि नै उहाँहरूलाई घर परिवारका सदस्यहरूले राम्रो नसोधेको हो कि, राम्रो उपचार गर्न ध्यान नदिएको हो कि, अथवा खाना लाउन अथवा कुटपिट अथवा उहाँहरूको अपहेलना गर्ने काम पो गरेको छ कि, त्यो पनि यहाँहरूले सोध्नुहुन्छ हेर्नुहुन्छ। र स्वास्थ्य संस्थामा आउनुभन्दा अगाडि घर परिवारको पनि महत्त्वपूर्ण जिम्मेवारी रहन्छ भन्दै हुनुहुन्छ यहाँ।
एकदमै, बाल बच्चा अनि वृद्ध अवस्था र बसेको अवस्था, जुनसुकै अवस्थामा पनि परिवारको भूमिका एकदमै महत्त्वपूर्ण हुन्छ। तसर्थ हामी त्यही भएर त भन्छौँ नि होइन, जस्तै परिवार नै फर्स्ट प्रायोरिटीमा चाहिँ को आउँछ त भन्दा परिवार नै आउँछ कि, परिवार नै ज्येष्ठ नागरिकको पहिलो सुरक्षा कवच होइन। ज्येष्ठ नागरिकलाई के चाहिन्छ त भन्दा पहिला हेरचाह चाहिन्छ, अनि त्यसपछि सुरक्षा, र हामीले त्यो दुईटा पार्ट भइसकेपछि मात्रै नै ज्येष्ठ नागरिकले पनि सम्मान, उमेरको आधारमा सम्मान पाउनुपर्छ भन्ने हो।
अब यहाँले भनिहाल्नुभयो ज्येष्ठ नागरिक कम्तीमा पनि टाउको दुखेर आउनु भएको छ भने टाउकाको मात्रै उपचार गरेर पनि भएन, पेट दुखेको छ भने पेटको मात्रै उपचार गरेर पनि भएन, यसको अर्थ अन्य उमेर समूहका बिरामीहरू र 60 नाग्नुभएका ज्येष्ठ नागरिकहरूको बिरामी अथवा उहाँहरूलाई उपचार गर्नु पर्दाखेरि विशेष भिन्नता के हुँदो रहेछ?
जस्तो बसेको अवस्थामा छौँ भने हामीले भावना सबैको बुझ्नुपर्छ कि, होइन, सबैको शारीरिक आवश्यकता, मानसिक आवश्यकता, भावनात्मक आवश्यकताहरू जुनसुकै उमेरकोलाई चाहिन्छ, त्यसमा मैले फेरि बालबच्चालाई चाहिँदैन, बुढाबुढीलाई मात्रै चाहिन्छ भन्न खोजेको होइन। तर उमेर सँगसँगै चाहिँ कस्तो हुन्छ भन्दाखेरि भावना चाहिँ अलिक बढी हुन्छ। जस्तै फर इक्जाम्पल हामीले लिँदाखेरि बालबच्चाहरू चाहिँ परिवार सँगसँगै परिवारबाट टाढा बसेको अवस्थामा चाहिँ जस्तै एउटा गुँड हुन्छ, चराको गुँड, चराचुरुङ्गीले पनि त्यो बालबच्चालाई चाहिँ स्याहार्न उसको कर्तव्य हो भनेर एउटा शारीरिक रूपमा, मानसिक रूपमा चाहिँ उसलाई कसैले सिकाउनु पर्दैन। तर जति जति उमेर बढ्दै जान्छ त्यो चाहिँ विभिन्न कारणबाट, यसमा फेरि बालबच्चाहरूको गलत भयो, हुर्काइ गलत भयो भन्न खोजेको होइन, आवश्यकता, समय, परिस्थितिले पनि बालबच्चालाई आमा बुवालाई भन्दा पनि विभिन्न कारणवश चाहिँ समयको माग सँगसँगै ऊ बहकिन्छ, जसले गर्दाखेरि आमा बुवासँग चाहिँ त्यति धेरै एट्याचमेन्ट नहुने अथवा समय दिन चाहँदा चाहँदै पनि नसक्ने अवस्था हुन्छ। तर आमा बुवाको जिन्दगी त बनिसक्नु भएको छ भने, अविवाहित छ भने फेरि अर्को पाटो छ, तर विवाहित भएर बालबच्चा हुर्काएर त्यो ठाउँसम्म पुग्दाखेरि उहाँहरूको त्याग, समर्पण, समय, दिनचर्या उहाँहरूले कसरी बिताउनु भएको छ त, कुन प्रकारको एट्याचमेन्ट चाहिँ उहाँहरूको छ त, त्यसमा चाहिँ टोटल्ली उहाँहरूको लाइफ प्याटर्न नै चेन्ज हुन्छ, जसले गर्दाखेरि उहाँहरूले जुन भावना चाहिँ एकैचोटि उहाँहरूले त्यसलाई कोप गर्न सक्नुहुन्न, जसलाई चाहिँ साधारण अर्थमा हामी खाली गुँड भन्छौँ कि, इम्प्टिनेस सिन्ड्रोम भन्छौँ, जुन चाहिँ ज्येष्ठ नागरिकमा चाहिँ त्यो अझ अलि बढी हुने भएको हुनाले ज्येष्ठ नागरिक र बालबच्चा अथवा बसेको व्यक्तिहरूमा गर्ने व्यवहार अनि त्यसपछि ट्रिटमेन्ट प्रक्रियाहरू पनि फरक छ भन्न चाहन्छु।
अवश्य पनि माया ममताका खानीहरू र अनुभवका खानीहरू ज्येष्ठ नागरिक हुनुहुन्छ नै। ज्येष्ठ नागरिकहरूलाई उपचार गर्ने सन्दर्भमा यहाँले भनिहाल्नुभयो भावनात्मक सम्बन्ध, उहाँहरूका बिमारका सम्बन्ध, उहाँको आफ्नो मनमा के छ त्यो कुरालाई हामीले उजागर गरियो भने अलिक खुलस्त रूपमा उहाँहरूले भन्न पनि सक्नुहुन्छ र उहाँहरूमा उपचार पनि लाग्छ भन्ने गरिन्छ। कतिपय अवस्थामा ज्येष्ठ नागरिकहरू उपचार गर्न आउनुहुन्छ आउँदाखेरि तपाईँलाई के भएको छ भनेर सोद्धाखेरि बताउन नसक्ने हुनुहुन्छ, कतिपय त्यस्ता पनि आउनुहुन्छ होला, उहाँहरूलाई पनि तपाईँहरूले उपचार गर्नुभयो होला। त्यसरी आफूलाई लागेको बिमार, परिवारमा पाएको दुःख, आफूले खाएको हन्डर र आफूलाई छुट्टै त्यो कारणले भएको बिमार उहाँले बताउन नसक्दाखेरि उहाँहरूलाई चाहिँ उपचार गर्ने विधि के हुन्छ, कस्तो के कस्ता तरिकाहरू अपनाउनुहुन्छ?
यसमा हजुरले एकदमै अहिलेको समय सान्दर्भिक प्रश्न सोध्नु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। यसको लागि चाहिँ हाम्रो वर्ल्ड हेल्थ अर्गनाइजेसन WHO नै ज्येष्ठ नागरिकको चाहिँ आइकोप स्क्रिनिङ टुल भनेर चाहिँ त्यो पद्धति त्यो फर्म्याटलाई चाहिँ युज गरेर चाहिँ ज्येष्ठ नागरिक आउँदाखेरि चाहिँ त्यो फर्म्याटलाई आधार बनाएर हामी ज्येष्ठ नागरिकलाई खास समस्या के हो र उहाँलाई सुरुमा एड्रेस गर्नुपर्ने के हो। जस्तै ज्येष्ठ नागरिक युजली चाहिँ ज्येष्ठ नागरिकहरू हस्पिटलसम्म आइसक्दाखेरि मेरो छाती दुख्यो, मेरो खुट्टा दुख्यो भनेर आउनुहुन्छ, तर उहाँलाई जाँच्दै गर्दाखेरि चाहिँ उहाँको मुख्य समस्या चाहिँ खुट्टा दुखाइ नभइकन मानसिक समस्या अथवा आँखाको समस्याको कारणले उहाँले आँखा कम देख्ने कारणले उहाँ बारम्बार लड्ने समस्या, उहाँले चाहिँ खुट्टा बलियो नभएको कारणले गर्दाखेरि म लडेको भनेर उहाँ आउनुहुन्छ भने, तर उहाँको मूलभूत समस्या चाहिँ आँखाको समस्याको कारणले गर्दाखेरि चाहिँ उहाँ लड्नुभयो, अथवा उहाँको कानको समस्याको कारणले गर्दाखेरि चाहिँ अरू कारण भएको होइन, जसलाई चाहिँ हामी एसेसमेन्ट भन्छौँ, जेराटिक एसेसमेन्ट, त्यो एसेसमेन्ट पद्धति अपनाएर हामीले ज्येष्ठ नागरिकलाई चाहिँ उपचार गर्दाखेरि चाहिँ एकदम एप्रोप्रिएट, जस्तै कहाँ पठाउने त, फर एक्जाम्पल ज्येष्ठ नागरिक लडेर आउनुभयो, लडेर आउँदाखेरि उहाँलाई चाहिँ सुरुमा त हामी हात जोड्नीमा लानुपर्छ भन्ने हाम्रो एटेन्सन हुन्छ भन्दै गर्दाखेरि उहाँ किन लड्नुभयो त, कारण के हो, होइन उहाँले आँखाले नदेखेर खुड्किलो ऊ हुनुभयो कि होइन, त्यो एसेसमेन्ट गरिसके पछि चाहिँ उहाँको एप्रोप्रिएट ट्रिटमेन्ट फर्स्ट ह्यान्ड चाहिँ कहाँ जानुपर्छ भन्ने त्यो पद्धति चाहिँ हामीले वीर अस्पतालमा चाहिँ सुरु गरिएको छ। र हामीले फिल्डहरूमा जस्तै म विभिन्न सङ्घ संस्थाहरूमा पनि आबद्ध छु, काम गर्छु भन्दै गर्दाखेरि आबद्ध छु, र अब हामीले भलन्टरली थुप्रै अभिमुखीकरण कार्यक्रमहरू पनि चलाउँछौँ, त्यो बेला पनि ज्येष्ठ नागरिकलाई चाहिँ आफूले गर्नुपर्ने चाहिँ बेसिक चिजहरू के हो, के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरा पनि हामी भन्छौँ।
यहाँले यो कुरो भनिरहँदाखेरि अवश्य पनि ज्येष्ठ नागरिकहरू आँखा दुखो भनेर आउँदाखेरि के कारणले दुखो भन्ने कुरा मानसिक समस्या हुन सक्छ, खुट्टा दुखो भन्दाखेरि आँखाले नदेखेर पो लडेको हो कि ठोकिएर भन्ने खालको कुरा पनि हुन सक्छ यहाँले बताइरहनु भयो। यसको अर्थ ज्येष्ठ नागरिकहरूलाई उपचार गर्न निकै समय लाग्छ, सोधखोज गर्नु पर्यो, उहाँको समस्या पहिचान गर्नु पर्यो, यसका लागि समय एउटा ज्येष्ठ नागरिकलाई उपचार गर्न उहाँको वस्तुस्थिति थाहा पाउन समस्या थाहा पाउनखेरि कम्तीमा पनि 15-20 मिनट आधा घन्टा लाग्छ। यसरी उपचार गर्ने सम्भव छ अहिले नेपालमा, त्यति प्रशस्त हुनुहुन्छ हाम्रा उपचार गर्ने विज्ञहरू?
यो केसमा चाहिँ हामी सबैलाई थाहा भएको घाम जस्तै छर्लङ्गै छ, नेपालमा स्वास्थ्य जनशक्ति अझ यो डाक्टर नर्सको केसमा एकदमै कम छ। अब हामीले नर्सिङकै कुरा गर्दाखेरि साधारण हामीले स्पेसलाइज्डवाला होइन कि साधारण जेनरल नर्स पेसेन्ट रेसियो नै नपुग्दो अवस्था छ भन्दै गर्दाखेरि एउटा नर्सले चाहिँ कम्तीमा 30 बिरामी हेर्नुपर्ने, त्यो पनि सेन्ट्रल हस्पिटल जस्तो ठाउँमा रहेको छ भने, अब हामीले यो केसमा चाहिँ अलिकति हामीले धेरै नै मेहनत गर्नुपर्ने अथवा राज्यले पनि यसतिर ध्यान दिनुपर्ने देखिन्छ। यति भन्दा भन्दै पनि अब के त्यसो भए नहेर्ने त भन्ने होइन, नहेर्ने त भन्ने होइन, जसरी हामीले यसलाई चाहिँ कसरी प्र्याक्टिस गर्न सक्छौँ त भन्दाखेरि, जस्तै वार्डमा हामी चाहिँ के गर्छौँ, अब नर्सिङको रेसियो पेसेन्ट रेसियो त मिल्दैन, र बाहिर जस्तो अहिले चाहिँ स्वास्थ्यकर्मी र साधारण बिच चाहिँ ओहो त्यति धेरै रिलेसनसिप नहुनु अथवा छुच्चो हुनुमा पनि वान अफ द कज चाहिँ मेजर कज त्यो हो पनि, त्यसको सँगसँगै कसरी मिलाउन सकिन्छ त भन्दाखेरि कसलाई के आवश्यकता छ भन्ने कुरा चाहिँ हामीले पहिचान गरेर त्यसमा चाहिँ जो बिरामी कुरुवाहरू अथवा जो उहाँसँग आउनुहुन्छ उहाँसँग कुरा गर्दैखेरि पनि हामीले 50% कुराहरू त थाहा पाउँछौँ। अब यसो भन्दा भन्दै पनि फेरि ज्येष्ठ नागरिकको सन्दर्भमा चाहिँ सबै कुरा चाहिँ जो उहाँसँग आउनुहुन्छ उहाँहरूको विश्वास गर्न मिल्दैन, किन भन्दाखेरि जस्तो एउटा हाम्रो चाहिँ सोसियल स्टिग्मा छ के, उहाँले त जे पनि भन्नुहुन्छ उहाँले बिर्सनुहुन्छ, हुन पनि हो, ज्येष्ठ नागरिकमा विभिन्न रोगहरू लाग्छ, जस्तै एङ्जाइटी डिप्रेसनहरू भइराखेको अथवा अल्जाइमर भएको डिमेन्सिया भएको कुराहरू थाहा नै हुँदैन, त्यस्तो अवस्थामा अब फ्यामिलीलाई सोद्धाखेरि फ्यामिलीले अलिकति बढाएर अथवा कम पनि भनेको हुनसक्छ, टोटल्ली फेरि अहिले डिपेन्ड हुने कुरा पनि छैन, तर लगभग हामीले चाहिँ एसेस गरेर चाहिँ प्रायोरिटी के हो भनेर चाहिँ एसेसमेन्ट गरेर अहिलेको सन्दर्भमा 15-20 मिनट एउटै बिरामीलाई उहाँको कुरा सोध्नलाई मिल्दैन, तैपनि कम्तीमा पनि 5-6 मिनट दिएर अथवा त्यो चाहिँ हामीले एकचोटि आइसकेपछि चाहिँ त्यो बिरामीको फलोअप गऱ्यो भने हामीलाई नेक्स्ट टाइम 5 मिनट नलाग्दैन, होइन, उहाँको चाहिँ पहिल्यै कुराहरू थाहा हुन्छ, त्यसरी पनि हामीले गरिरहेका छौँ।
बडा राम्रो तरिका, कसैलाई डिमेन्सिया भएको छ अथवा एन्जाइटीहरू के भएको छ, ऊ बाहिर समाजमा निक्लिनका लागि गाह्रो परिरहेको छ, घरमै बसिरहनु भएको छ उहाँ, त्यस्ता बिरामीहरूलाई उसको परिवारले पनि हस्पिटलसम्म पुर्याउँदैन, किनभने भोलि लासको विषय होला, अर्काले के भन्ला भन्ने कुराहरू होला, त्यो कारणले पनि घरमै बसिरहेको अवस्था हुनसक्छ। त्यसरी बसेका ज्येष्ठ नागरिकहरू लगायत सबैलाई उपचार गर्न स्वास्थ्य केन्द्रसम्म अथवा हस्पिटलसम्म पुर्याउनका लागि के कस्तो तरिकाहरू अपनाउनु पर्ला, के सुझाव दिनुहुन्छ त्यस्ता व्यक्तिहरूको लागि?
त्यसमा चाहिँ समाजको अथवा हामी जस्तो जसलाई थाहा छ, विभिन्न जस्तो अहिले त क्लबहरू छ होइन, युथ क्लबहरू अथवा कुनै संस्था जस्तो भनौँ न ओडामै पनि त्यस्तो छ भने चाहिँ हामीले त्योबाट चाहिँ नलेज सेयरिङ के जस्तै अभिमुखीकरण कार्यक्रमहरू गर्ने अनि इन्टरेक्सन प्रोग्रामहरू गराउने, अनि अहिलेको एकदमै आवश्यकता भनेको चाहिँ इन्टरजेनेरेसनल इन्टरेक्सन के जस्तै ज्येष्ठ नागरिक र नातिको एजको ग्याप जस्तै भनौँ न बिचको चाहिँ एउटा पुल हुन्छ भन्दाखेरि अहिलेको ग्याप भनेको चाहिँ इन्टरजेनेरेसनल ग्यापलाई चाहिँ फुलफिल कसरी गराउने र कतिपय चिज थाहा नै हुँदैन के, जस्तै घरमा अब आजकल सबैको हामी सबैलाई थाहा छ विश्वकै समस्या हो यो, हाम्रो मात्रै पनि समस्या छैन, अब हाम्रो सबैको हातमा हातमा मोबाइल छ र टेलिभिजन छ, इन्टरटेन गर्ने थुप्रै साधनहरू छ, त्यो युज गर्दाखेरि हामीसँगै बसेको आधी घन्टासम्म पनि कुनै बोलचाल नहुनु कुनै नौलो कुरा होइन, त्यो बेलामा चाहिँ कसरी त्यो टाइमलाई चाहिँ इन्टरजेनेरेसनल बसिराखेको छ भने त्यो टाइम कसरी चाहिँ इन्टरएक्टिभ बनाउने त, घरमा चाहिँ एउटा गेमहरू खेलाउने हो कि अब टकहरू गर्ने हो कि अन्तर्पुस्ता सिप हस्तान्तरण गराउनमा चाहिँ हामीले कसरी इन्टरेक्सन गर्न सक्छौँ, त्यतातिर पनि ध्यान दियौँ भने चाहिँ जस्तै सँगै बसिराखेको त्यो हजुरबुवा र नाति मात्रै हुनुपर्छ भन्ने छैन, बुवा र छोरा आमा र छोरीमा पनि त्यो कुराहरू चाहिँ जब कम्युनिकेसन हुन्छ जब इन्टरेक्सन हुन्छ अनि थाहा हुन्छ कि, अब जस्तै घरमा उमेर 60 वर्षभन्दा माथि रहेको आमालाई अथवा 60 वर्षभन्दा मुनि रहेको आमालाई पनि बिर्सने रोग लागेको सँगै बसेको छोरालाई थाहा हुँदैन, किन थाहा हुँदैन त भन्दा ऊ बिहान 9 बजे निस्कन्छ अथवा त्योभन्दा चाँडै निस्किन्छ, घर पुग्दाखेरि थाकेर घर गइराखेको हुन्छ, अनि जाँदाखेरि कुराकानी नै हुँदैन, अनि आमा चाहिँ एङ्जाइटीमा छ होइन चिन्तामा छ भन्ने कुरा थाहा नै हुँदैन, छोरा आउँदाखेरि त कहिलेकाहीँ चाहिँ अब सबै काम गरेकै देखिन्छ, खाना पकाइ नै रहेछ भनेको पाइ नै रहेछ, तर त्यति हुँदाहुँदै पनि एक्चुअल समस्या के हो भन्ने थाहा नहुने अवस्था भएको कारणले गर्दाखेरि यो चाहिँ हाम्रो स्थानीय भनौँ न घर घरमै र एक्टिभ गराउनको लागि चाहिँ सोसियल क्लबहरू अनि इन्टरेक्सन प्रोग्रामहरू अनि त्यसमा चाहिँ सेन्ट्रल रूपमा चाहिँ गभर्मेन्ट भयो
स्थानीय सरकारले त्यसलाई चाहिँ क्लबहरू खोलेर होइन दिवा सेवा केन्द्रहरू खोलेर त्यहाँ लगेर चाहिँ उहाँहरूलाई इन्टरेक्ट गर्यो भने उहाँहरू अलिक प्रफुल्लित पनि हुनुहुन्छ।
हजुर,
चिकित्सकहरूसँग त्यस्तो के जादू हुन्छ कि जब कि बिरामीलाई ज्वरो हुँदाहुँदै पनि अथवा बिमार हुँदाहुँदै पनि छैन त तपाईँसँग ज्वरो अथवा बिमार छैन त भन्नुभयो भने तुरुन्तै विश्वास गरेर अहिले निको भयो होला भन्नेसम्म पुग्छन् बिरामीहरू, यो के कारणले हुन्छ, कसरी के जादू हुन्छ चिकित्सकहरूसँग विशेषज्ञ स्टाफहरूसँग नर्सहरूसँग डक्टरहरूसँग के त्यस्तो जादू हुन्छ बिरामी हेर्ने?
त्यो जादू भनेकै विश्वास, संसारमा सबैभन्दा ठुलो कुरा विश्वास। जस्तै सानो बेलामा सानो बच्चा 2 वर्षको बच्चा आमा छेउमा आउने बित्तिकै जस्तो सुकै अवस्थामा पनि ऊ खुसी हुन्छ र रोग लागिसकेको भए पनि उसको मुखमा प्रसन्न हुन्छ अनि आमा भएपछि सबै ठिक हुन्छ भन्ने त्यो हामीले सानो बेलामा हामी बुझौँ कि होइन, हामी सानो बेलामा जस्तो छ नि त्यो आमा देख्ने बित्तिकै अरू पनि त छन् परिवार, तर आमा बुवा जो उसलाई स्याहार्ने व्यक्तिहरू आउने बित्तिकै त्यो बच्चामा पनि हुन्छ भन्दाखेरि उमेर सँगसँगै त्यो सबैमा हुन्छ। जस्तै डाक्टर नर्स भन्ने बित्तिकै उहाँहरूले निको पार्नुहुन्छ होइन, जस्तै भनौँ न सुनसान बाटोमा हामी हिँडिरहँदाखेरि यो चुप लाग है पुलिस आएर लैजान्छ भनेपछि डराउँछ नि होइन, तर किन त्यो एउटा एक प्रकारको के हो त विश्वास भन्ने चिज चाहिँ त्यति ठुलो कुरा हो कि,
विश्वासकै कारणले हो त्यो
हो।
अब म निको हुन्छु
जस्तै हस्पिटल आउने बित्तिकै पनि त निको हुने होइन नि, तैपनि मान्छेलाई म हस्पिटल पुगेँ भनेपछि मैले कति बिरामीहरू देखेको छु अब म बाँच्छु होइन, हस्पिटलको इमर्जेन्सीको बेडमा बस्ने बित्तिकै निको हुने त होइन, तैपनि त्यो विश्वासले गर्दाखेरि चाहिँ एउटा इनर्जी होइन एउटा इनर उजागर हुन्छ क्या, ओहो अब म चाहिँ सेफ ह्यान्डमा छु है, मलाई चाहिँ अब चाहिँ म बाँच्छु भन्ने चाहिँ हुन्छ।
उपचार गर्न गएका बिरामीहरूको विश्वास जित्न पनि चिकित्सकहरूले डक्टरहरूले पर्छ र डक्टरहरू देख्ने बित्तिकै पनि बिरामीहरू अब म निको हुन्छु भन्ने विश्वास पनि हुन्छ। यस्तो खालको सम्बन्ध गाँच्नका लागि यो खालको सम्बन्ध वृद्धि गर्नका लागि त धेरै मेहनत गर्नुपर्छ नि अघि चिकित्सकहरूले पनि बिरामीसँग बसेर
पर्छ। जस्तै यो एकदम हाम्रो समाजमा एकदमै उदाहरण पनि छ होइन, जस्तै मैले यो कुरालाई चाहिँ अलिकति ट्र्याक बाहिर गएर गर्न चाहेँ. जस्तै एउटा मेकानिक मान्छेले एउटा मेसिन बिग्रियो अनि अरूले पनि मेसिन बनाउने मान्छेलाई बोलाउन अगाडि आफूले पनि धेरै प्रयास गर्छ, तर त्यो बनाउन नसकेपछि अब चाहिँ मबाट हुँदैन भनेर एउटा मेकानिक जो पढेको छ उसले अथवा अनुभव गरेको छ उसलाई बोलाउँछ र उसले हेर्ने बित्तिकै केही समय हेर्ने बित्तिकै एक सर्टमै निको पार्छ. र कसरी निको पार्यो भन्दाखेरि चाहिँ यो मेरो अनुभव हो भन्ने कुराहरू हामीले समाजमा सुनि पनि रहेका छौँ भन्दाखेरि हरेक क्षेत्रमा आफ्नो आफ्नो एक्सपिरियन्स र आफ्नो आफ्नो विषय विज्ञ पनि हुन्छ र यो चिकित्सा क्षेत्रमा नर्सिङ क्षेत्रमा पनि हुन्छ. किन भन्दाखेरि त्यही चिज हामीले हेरिराख्यौँ भने त्यो गर्दा गर्दै नै ए अब यो पछि चाहिँ यस्तो हो है भनेर चाहिँ अर्ली प्रिडिक्सन के अब हामीले वर्षा हुँदैछ भनेर जुन हाम्रो यो मेसिनहरूबाट प्रिडिक्सन भए जस्तै कहिलेकाहीँ नमिल्न सक्छ, शत प्रतिशत त नहुन सक्छ, तर प्रिडिक्ट गर्दाखेरि चाहिँ त्यो लगभग चाहिँ हुन्छ.
उपचारकै सन्दर्भमा ज्येष्ठ नागरिकलाई कानुनले पनि स्वास्थ्यमा 50% छुट भनेर व्यवस्था गरेको छ र सँगसँगै हरेक हस्पिटलमा तोकिएका हस्पिटलमा जेरियाट्रिक वार्डको स्थापना गर्नुपर्छ र त्यहीँ आएर ज्येष्ठ नागरिकहरूले उपचार गर्नुहुन्छ र पाउनुपर्छ भनेर पनि कतिपय ठाउँमा खोलिएका होलान्. वीर हस्पिटलमा पनि जेरियाट्रिक वार्ड होला नै
छ,
अवश्य पनि छ, तर त्यस्ता वार्डहरूमा उपचार गरिसकेपछि उहाँहरूले माया ममता विश्वास त पाउनुहुन्छ तर औषधि किन्ने बेलामा औषधि छैन भन्ने हिसाबले फेरि पनि पैसा हालेर बाहिरतिर औषधि किन्नुपर्ने अवस्था पनि छ भनेर ज्येष्ठ नागरिक स्वयं पनि भन्नुहुन्छ. यो विषयमा यहाँको के छ सुझाव?
यसमा चाहिँ नेपाल सरकारले ज्येष्ठ नागरिक मात्र नभइकन आम नेपाली जनता होइन नेपालीहरूलाई चाहिँ स्वास्थ्य बिमामा आबद्ध गरेर र बिमा अन्तर्गत पाउने सेवा सुविधाहरू सरकारले सकेसम्म सबैलाई नै दिन खोजेको छ. सरकारले प्रयास पनि गर्नुभएको छ तर मेरो विचारमा चाहिँ प्रयास गर्दा गर्दै पनि अब हामी सबैलाई थाहा भएकै कुरा हो यो बिमाको चाहिँ राज्यलाई पनि धान्न गाह्रो भएको अवस्था भन्ने कतिपय हामीले समाचारहरू पनि सुनेका छौँ पढेका छौँ. त्यो पढ्ने क्रममा चाहिँ सायद अब निकट भविष्यमा चाहिँ त्यसको सोल्युसन अथवा त्यसको समाधान चाहिँ हुन्छ जस्तो मलाई लाग्छ.
ज्येष्ठ नागरिकहरूको सङ्ख्या बढिरहेको छ, यो पछिल्लो तथ्याङ्कले पनि करिब 29 लाख भन्दा बढी ज्येष्ठ नागरिक भनेर भनेको छ. नेपालमा त्यो जनसङ्ख्या बढिरहेको छ, उपचारको कुराहरूमा पनि समस्या आइरहेको छ. तपाईँ ज्येष्ठ नागरिकको उपचारमा संलग्न रहनुहुन्छ विशेषज्ञता हासिल गरिसकेपछि पनि र त्योभन्दा अगाडि पनि तपाईँ हुनुहुन्थ्यो. ज्येष्ठ नागरिकसँग बसेर नजिकबाट उहाँहरूका भावनाहरूसँग तपाईँका भावनाहरू मिलाइरहँदाखेरि उहाँहरूका कुराहरू तपाईँले खोजिरहँदाखेरि खोलिरहँदाखेरि ज्येष्ठ नागरिक भनेको अनप्रोडक्टिभ सेक्टरै हो, योसँग कुनै अनुभव छैन, के पाउनुहुन्छ तपाईँ यसलाई?
यो अनप्रोडक्टिभ भन्ने शब्द नै एकदमै सरासर गलत. जस्तै अब हामीले भन्छौँ पनि जस्तै ज्येष्ठ नागरिकलाई अनप्रोडक्टिभ भनिरहँदाखेरि इनकेस त्यस्तो कुरा आयो भने कसरी भयो त्यो एउटा जस्तै भनौँ न जसले उहाँहरू त झन् अनुभवको खानी भन्छौँ हामी. जस्तै अहिले हाम्रो नेपालमा हेर्ने हो भने किन चाहिँ हामी अलिकति अझ झन् अगाडि बढ्नुपर्ने चाहिँ किन पछाडि ढकेलिरहेको अवस्था छ त, देश किन पछाडि ढकेलिरहेको अवस्था छ त भन्दाखेरि त्यही हो, हामीले हेर्न जानेनौँ कि. जस्तै यो अनुभव जुन ज्येष्ठ नागरिकहरूले गरेका कामहरूको अनुभव भनौँ कि उहाँहरूको हरेक चिजबाट जस्तै होलिस्टिक एप्रोच चाहिँ ज्येष्ठ नागरिकलाई मात्रै नभइकन ज्येष्ठ नागरिकले जानेका कुराहरू पनि होलिस्टिक एप्रोचमा चाहिँ नयाँ जेनेरेसनलाई चाहिँ हामीले दिन सकेनौँ कि, त्यही भएर त अनप्रोडक्टिभ भन्ने जस्ता एकदम व्यर्थ शब्दहरू चाहिँ ज्येष्ठ नागरिकलाई हो कि भनेर प्रश्न गर्ने आँट पनि समाजमा भयो नि त. तर एक्चुअली चाहिँ त्यो एकदमै 100% भन्दा पनि यदि माथि छ भने त्योभन्दा पनि गलत हो भन्न चाहन्छु म. किन भन्दाखेरि शारीरिक रूपमा प्रकृतिमा चेन्जेसहरू आउने नर्मलाइजेसन कुरा हो कि. जस्तै बच्चाहरू पनि हुर्काउँदै गर्दाखेरि त बच्चाहरूको पनि कति समस्याहरू हुन्छ, तर बच्चाहरू चाहिँ हामी चाहिँ दे आर द फ्युचर स्टार्स भन्छौँ भन्दाखेरि ज्येष्ठ नागरिक पनि त वर्तमान हो नि होइन. उहाँले जानेको शारीरिक रूपमा उहाँलाई समस्याहरू भयो होला, तर उहाँले जानेका सिपहरू उहाँहरूले जानेका कुराहरू पुस्तान्तरण गर्दै लगेको खण्डमा ज्येष्ठ नागरिकै पनि जस्तै 60 वर्षमा कोही एकदम उहाँलाई समस्या हुने रहेछ भने प्रिभेन्टिभ आस्पेक्ट्सबाट हामीले उहाँलाई सामाजिक रूपमा सशक्त बनाउन सक्यौँ होइन, शारीरिक रूपमा पनि एजिङ प्रोसेसलाई चाहिँ हामीले ढकेल्न सक्यौँ भने त्यो समस्यालाई हामीले कम गर्न सक्छौँ. र अहिलेको टाइममा चाहिँ एकदमै नेपालको लागि चाहिँ एप्रोप्रिएट समय हो भन्नलाई त हामी ज्येष्ठ नागरिक 60 वा 60 वर्षभन्दा माथिका व्यक्तिलाई ज्येष्ठ नागरिक भन्छौँ र नेपालको सन्दर्भमा अहिले 2078 जनगणना अनुसार चाहिँ लगभग 10%भन्दा माथि ज्येष्ठ नागरिक छ, जुन चाहिँ तथ्याङ्कको आधारमा चाहिँ 29 लाख छ भनिरहेको अवस्था छ. बट अल चाहिँ एउटै बास्केटमा छ के, सबै नसक्ने ज्येष्ठ नागरिक छैन नि, त्यो 10%मा पनि एबाउट 2% होइन 1.5% मात्रै अलिकति बेड रिडन होला, जसलाई चाहिँ एकदम 24 घन्टा स्याहार चाहिने अथवा स्याहारकर्ता चाहिने अवस्था छ। तर युवा वृद्ध अवस्था छ के, जुन यो 60 लिएर हामी 74 इयर्ससम्मकोलाई चाहिँ युवा वृद्ध अवस्था भन्छौँ, उहाँहरू दे आर मच मोर प्रोडक्टिभ। अब झन् मैले जिन्दगीमा के गर्नुपर्छ, उहाँहरूसँग शारीरिक रूपमा पनि म के गर्छु भन्ने एउटा हुतुती हुन्छ, शारीरिक रूपमा पनि नसक्ने भन्ने हुँदैन, सामाजिक रूपमा पनि उहाँहरू संलग्न हुन्छ। सो त्यो युवा वृद्ध अवस्थालाई चाहिँ अबको सोसाइटीले युज गर्यो भने चाहिँ हामीलाई त अहिले त यो गोल्डन एज हो कि, जस्तै अब हामीले जो वृद्ध अवस्थाहरू भएको देशहरू छ, जस्तै जापानको कुराहरू हेरौँ, चाइनाकै कुराहरू हेरौँ, त्यो देशमा चाहिँ भएका समस्याहरूलाई चाहिँ अहिले हामीले प्रिभेन्टिभ आस्पेक्ट्समा चाहिँ एड्रेस गर्न सक्यौँ भने नेपाल चाहिँ एकदम, जस्तै हामी भूकम्प आउन अगाडि हामी प्रिपेयर हुन्छौँ नि, त्यही प्रिपरेसन गर्न सक्यौँ भने त हाम्रो देश अझ धेरै राम्रो बनाउन सक्छौँ जस्तो लाग्छ।
उहाँहरूसँग भएको ज्ञान, सिप र क्षमताको प्रयोग गर्नु पर्यो, सरकारले पनि गर्नु पर्यो र समाजमा भएका अन्य व्यक्तिहरूले पनि त्यो हस्तान्तरण गर्दै लिनु पर्यो, त्यो आफूसँग लिनु पर्यो, नयाँ जेनेरेसनमा ट्रान्सफर्म गर्नु पर्यो त्यसलाई, होइन? यहाँले त्यो भन्नुभयो। तपाईँ ज्येष्ठ नागरिकसँग बसेर काम गरिरहनु भएको छ, ज्येष्ठ नागरिकको बिमारको बारेमा उपचार गरिरहनु भएको छ, तपाईँ एउटा चिकित्सकको हिसाबले, विशेषज्ञ नर्सको हिसाबले, त्यसमा पनि ज्येष्ठ नागरिकसँग सम्बन्धित विशेषज्ञ नर्सको हिसाबले ज्येष्ठ नागरिकहरूले के गर्न हुन्छ, के गर्न हुँदैन र परिवारका सदस्यहरूले ज्येष्ठ नागरिकहरूप्रति गर्ने दायित्व के हुन्छ?
यसमा चाहिँ पारिवारिक दायित्व भन्दै गर्दाखेरि चाहिँ ज्येष्ठ नागरिकले पहिला सुरुमा विभिन्न, अब हामीले स्वास्थ्यलाई वर्गीकरण गरौँ, सामाजिक वर्गीकरण गरौँ, होइन, अनि पारिवारिक वर्गीकरणमा चाहिँ स्वास्थ्यलाई गर्दाखेरि चाहिँ ज्येष्ठ नागरिकले पहिला सुरुमा चाहिँ उमेर सँगसँगै स्वास्थ्यलाई चाहिँ ध्यान दिनु पर्यो। त्यसमा एकदम ठुलो कुरा हामीले गर्न पर्दैन, एकदम साधारण कुरा भन्दै गर्दाखेरि सबैले भन्ने गरेको कुरा व्यायाम, खानपान, त्यतातिर हामीले विशेष ध्यान दिनुपर्छ। र स्वास्थ्य उपचारको कुरा गर्दै गर्दाखेरि हरेक पटक हामीले स्वास्थ्य हस्पिटलमै गएर जचाउन पर्ने त्यस्तो अवस्था पनि होइन, तर वर्षको एकचोटि चाहिँ उमेर सँगसँगै लाग्ने सुगर, आँखा जाँच गराउने, ब्लड प्रेसर छ कि छैन भनेर जाँच गराउने, मुटुको अवस्था कस्तो छ भनेर साधारण हामीले जाँच गरायौँ भने चाहिँ आफैलाई पनि एउटा शक्ति आउँछ कि मलाई ठिक छ, मैले यतिसम्म चाहिँ म गर्न सक्छु भन्ने एउटा हुन्छ। अर्को कुरा चाहिँ ज्येष्ठ नागरिकले याद गर्नुपर्ने कुरा चाहिँ हामीले थ्योरिटिकल आस्पेक्ट्सबाट हेऱ्यौँ, सैद्धान्तिक आस्पेक्ट्सबाट हेऱ्यौँ भने पनि हाल चाहिँ जस्तै ज्येष्ठ नागरिकहरूको एउटा चाहिँ के छ भन्दाखेरि, छोराछोरी ठुलो भइसकेपछि, छोरा छोरीको बिहा गरिसकेपछि, अब म बुढो भएँ, चाहे त्यो भर्खरै 61 वर्षको किन नहोस्, अब जे काम पनि छोराले गर्छ, छोरीले गर्छ, बुहारीले गर्छ, होइन, ज्वाइँले गर्छ भन्ने कुरा हुन्छ। तर त्यसरी चाहिँ हरेक रेस्पोन्सिबिलिटीलाई चाहिँ छोड्दै जाने होइन, आफूले गरेका कामहरू चाहिँ सकेसम्म आफूले गर्ने, शारीरिक रूपमा नसक्ने चिजहरूलाई चाहिँ बाँड्दै जाने हो कि। र त्यस्तो गर्यो भने चाहिँ के हुन्छ त भन्दाखेरि, स्वास्थ्यको हिसाबमा चाहिँ एउटा ज्येष्ठ नागरिकमा हुने समस्या, एक्लोपनको समस्या, चिन्ताको समस्याहरू चाहिँ कम हुँदै जान्छ। र अर्को कुरा चाहिँ शारीरिक रूपमा पनि आफूले गरेका कामहरू चाहिँ हामी एक्टिभली पार्टिसिपेट भइराख्यौँ भने चाहिँ हाम्रो शारीरिक जस्तै हड्डीहरू, मांसपेशीहरू पनि त्यसलाई चाहिँ मेन्टेन भइराख्छ क्या। त्यही भएर हामीले भन्दाखेरि चाहिँ एक्टिभिटी थ्योरी भन्छौँ। एक्टिभिटी थ्योरीले चाहिँ के भन्छ त भन्दाखेरि, आफूले गरेका कामहरू सकुन्जेलसम्म चाहिँ आफै गरौँ। उमेर सँगसँगै हामीले अर्को याद गर्नुपर्ने कुरा चाहिँ फाइनेन्सियल आस्पेक्ट्स पनि हो। र बच्चाहरूको केसमा चाहिँ हामी फाइनेन्सियल कुरा गर्दैनौँ भन्दै गर्दाखेरि, ज्येष्ठ नागरिकको कुरामा चाहिँ फाइनेन्सियल आस्पेक्ट किन भन्दाखेरि त्यो उमेरले पाएको एउटा देन हो कि, अनि त्यसलाई पनि कसरी म्यानेज गर्ने भन्ने कुरा चाहिँ उमेर सँगसँगै हामीले सिक्नुपर्छ। अनि के कस्ता समस्याहरू छ, एक्लै बसेर आफ्नो परिवारबाट बाहिर नलिकारिकन बस्नु हुँदैन, त्यसलाई चाहिँ एउटा सामूहिक छलफल गरेर त्यसलाई पनि हामीले एड्रेस गर्नुपर्छ जस्तो मलाई लाग्छ।
तपाईँले धेरै जानकारी दिनुभयो र पनि केही कुराहरू मैले सोध्न छुटाएको पनि हुनसक्छ यो ज्येष्ठ नागरिकको उपचार गर्ने सन्दर्भमा, त्यस्तो केही छ भने भन्दिनु।
एउटा चाहिँ हामीले ज्येष्ठ नागरिकको कुरा गर्दाखेरि क्युरेटिभ आस्पेक्ट्स, होइन, रोग लागिसकेपछि उपचार गर्नुभन्दा प्रिभेन्टिभ आस्पेक्ट्स, होइन, रोग नलाग्न दिनको लागि के कस्ता कुराहरूमा चाहिँ हामीले ध्यान दिनुपर्छ भन्ने कुरा ज्येष्ठ नागरिकहरूले बुझ्न एकदमै आवश्यक छ। त्यसमा चनाखो हुनुपर्छ, त्यो चनाखो हुने क्रममा चाहिँ एउटा भ्याक्सिनेसनको खोपको कुराहरू पनि छ। ज्येष्ठ नागरिकहरूमा एउटा संक्रमणबाट सुरक्षा पाउनको लागि ज्येष्ठ नागरिकहरूले फ्लू भ्याक्सिनहरू प्रत्येक वर्ष रुगाखोकी अथवा निमोनियाबाट बच्नको लागि लगाउन सक्नुहुन्छ। त्यस्तै गरी न्युमोकोकल भ्याक्सिन 65 वर्षभन्दा माथि रहनुभएका ज्येष्ठ नागरिकहरूले लगाउनु भयो भने फोक्सोको संक्रमण हुने दर कम हुन्छ। त्यो सँगसँगै चाहिँ हामी स्वस्याहार गर्नुहोस् है भनेर एकदमै अनुरोध गर्छु। एज अ नर्सको हिसाबले, एज अ ज्येष्ठ नागरिकसम्म बसिरहेको अथवा काम गरिएको आधारमा पनि ज्येष्ठ नागरिकले चाहिँ उमेर सँगसँगै आफूले गरेका कामहरू साधारण घरमै बसिरहने हुन्छ, म कहाँ जानुपर्ने छ र भनेर एउटा साधारण कपाल कोर्न पनि अथवा नङ काट्न पनि अल्छी मान्नुहुन्छ, त्यो गर्न भएन। कसैले कविता कोरिरहनु भएको छ, कोही गीत गाइरहने हुनुहुन्छ, अथवा कसैले सुकुल बुन्नुहुन्छ, अथवा कसैले केही नगरे पनि कम्युनिटीमा होइन समुदायमा चाहिँ गफहरू गरेर अरूलाई हँसाउनुहुन्थ्यो भने त्यो कार्यलाई पनि गर्नुहोस्। अनि त्यसपछि आफ्नो स्व स्याहार कसरी गर्ने भन्ने कुरा चाहिँ हामीले सिक्दै जानुपर्छ, त्यो कहिले पनि बिर्सनुहुन्न, कन्टिन्युटी गर्नुहोस् है बामा भनेर चाहिँ भन्न चाहन्छु। धन्यवाद राजन कार्की सर, ज्येष्ठ नागरिक कार्यक्रम र रेडियो नेपाललाई पनि, सम्पूर्ण परिवारलाई पनि, मलाई आफ्नो ज्येष्ठ नागरिक क्षेत्रमा काम गरिरहँदाखेरि ज्येष्ठ नागरिकसँगका कुराकानीहरू गर्ने मौका दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद।
अहिले सुन्दै हुनुहुन्थ्यो वीर अस्पताल नर्सिङ क्याम्पसमा नर्सिङ शिक्षिकाको रूपमा अध्ययन अध्यापन गरिरहनु भएकी ज्येष्ठ नागरिक विशेषज्ञ नर्स रति पकवाङ सुवालसँग गरिएको कुराकानी।
श्रोता, हिमाली र उच्च पहाडी जिल्लाहरूमा सधैँ चिसो भइरहे पनि पहाडी र तराईका जिल्लाहरूमा भने निकै गर्मी हुन थालेको छ। बारेकाल चिसो हुने हिमाली र उच्च पहाडी जिल्लाहरूमा बस्नुहुने ज्येष्ठ नागरिकहरूले आफूलाई चिसोबाट सधैँ बचाउनु पर्दछ। तातो झोलिलो खानेकुरा खानुपर्दछ, न्यानो लुगा लगाउनु पर्दछ र आफू बस्ने कोठा सधैँ न्यानो बनाएर राख्नुपर्दछ। तर गर्मी हुने पहाडी र तराईका जिल्लाहरूमा बसोबास गर्नुहुने ज्येष्ठ नागरिकहरूले भने आफूलाई गर्मीबाट सुरक्षित राख्नुपर्छ। यसका लागि पानी प्रशस्त मात्रामा पिउनुपर्छ, घर बाहिर निस्कँदा शरीर ढाक्ने गरी पातलो लुगा लगाउनु पर्दछ, काम परेमा साँझ बिहानको समयमा मात्र बाहिर निस्कनु पर्दछ, सकभर दिउँसोको समयमा घर बाहिर निस्कनु हुँदैन, तर निस्कनै परेमा छाता लिएर मात्र निस्कनु पर्दछ। सधैँ औषधि सेवन गरिरहनुभएका ज्येष्ठ नागरिकहरूले चाहिँ नियमित रूपमा औषधि सेवन गरिरहनु पर्दछ र बेला बेलामा आफ्नो स्वास्थ्यको जाँच पनि गराउनु पर्दछ।
ज्येष्ठ नागरिकहरूले आफ्ना कुराहरू एकअर्कामा साटासाट गर्न धेरै मन पराउनुहुन्छ। आफ्ना कुराहरू यसरी एक आपसमा साटासाट गर्दा उहाँहरूको मन हलुका हुन्छ र पीडा कम भएको महसुस गर्नुहुन्छ। यसका लागि उहाँहरू दिवा सेवा केन्द्र, भेटघाट स्थल, चिया चौतारी, ज्येष्ठ नागरिक क्लब वा टोल छिमेकमा भेला भएर बस्नुहुन्छ। यसरी भेला भएर बस्दा सधैँ दूरी बनाएर बस्ने गर्नुपर्छ। धुवा धुलो लगायत रुगाखोकीबाट आफू सुरक्षित रहन सधैँ राम्रोसँग मास्क लगाएर बस्नुपर्छ। सम्भव भएसम्म बेला बेलामा साबुन पानीले राम्रोसँग हात धुने गर्नुपर्छ। यस कार्यक्रमका बारेमा कुनै सुझाव, सल्लाह र प्रतिक्रिया छ भने पठाउन पनि सक्नुहुन्छ। यसका लागि कार्यक्रमको इमेल हो jestanagarik@gmail.com, jestanagarik@gmail.com। तपाईँले पठाउनु भएका सुझाव, सल्लाह र प्रतिक्रिया कार्यक्रमका लागि निकै महत्त्वपूर्ण हुनेछन्।
लौ त श्रोता, हामीलाई पत्र पठाउने यसै ठेगानाका साथसाथै आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय यही सकियो। ज्येष्ठ नागरिकसँगको सम्बन्धलाई मायालु र घनिष्ठ बनाउनका लागि परिवारका अन्य सदस्यहरूले अझ बढी प्रयास र प्रयत्न गरौं भन्दै कार्यक्रमबाट बिदा चाहन्छौं। अर्को कार्यक्रमसम्मका लागि प्राविधिक मित्र देवकी भण्डारीलाई धेरै धेरै धन्यवाद दिँदै सहकर्मी विमला राई अनि अनिता आचार्यसँगै म राजन कार्की पनि बिदा हुन्छु। नमस्कार।
जीवन हमी हंसी खुशी भरा भरा
जय हो ज्येष्ठ नागरी, जय हो ज्येष्ठ नागरी, जय हो ज्येष्ठ नागरी, जय हो